विजय खबर का साथमा पारिवारिक वातावरण का साथ मनोरंजन का लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 9862124437।
विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिका र चीनको सान्सी सिटीका अधिकारी बीच भेटघाट, पर्यटन, कृषि र खानी उत्खननका विषयमा कुराकानी। सन् 2020 चीनले नेपालको धेरै क्षेत्रमा सहयोग हस्तान्तरण गर्ने भनाई। नवलपुरको महोत्सवको उप प्रधानमन्त्री पोखरेलले उद्घाटन गर्ने तयारी तीव्र। चितवनमा हुने अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्था। तातो तेलमा परि घाइते बालिका सिमरनको स्वास्थ्यमा सुधार। नवलपरासी पश्चिममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु। चोरमारा र अरुण खोला स्थित जङ्गलमा बस र दमकल ठोक्किँदा 27 जना घाइते। र विप्लव माओवादीले चितवनको सोमेश्वरमा लगाएको काँडे तार रात प्रहरीले हटायो। प्रथम गैंडाकोट कपमा आजबाट दोस्रो चरणका खेलहरू सुरु। आजको खेलमा एभरेस्ट फुटबल क्लब विजयी।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
अब खबर विस्तारमा। सुरुवातमा गैंडाकोट नगरपालिका र चीनको सान्सी सिटीका अधिकारी बीच द्विपक्षीय भेटघाट भएको छ। यसैसँग सम्बन्धित प्रसङ्गबाट गैंडाकोट नगरपालिका र चीनको सान्सी सिटी बीच द्विपक्षीय भेटघाट भएको छ। आज बिहान चिनिया टोली र गैंडाकोट नगरपालिका बीच द्विपक्षीय भेटघाट भएको हो। भेटघाटका क्रममा नगरपालिकाको विकासको सम्भाव्यताका क्षेत्रहरू, त्यहाँको पर्यटकीय क्षेत्रको विकास, खानी उत्खनन, जडीबुटी उत्पादन, नारायणी नदीको तटबन्धन, गैंडाकोटमा बन्न लागेको बीपी अन्तर्राष्ट्रिय रङ्गशाला लगायत का विषयमा छलफल भएको नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभएको छ।
नेपाल छिटो न छिटो विकासको चरण जानुपर्छ र विकास गर्ने सन्दर्भमा हामीले आपसी समझदारीका आधारमा गर्न सक्ने कामका विषयवस्तुहरूमा हामी लचिलो तरिकाले काम गर्न प्रति छौँ भन्ने कुराहरू राख्नुभयो। कतिपय सन्दर्भमा पर्यटक क्षेत्रको रूपमा पहिलो प्राथमिकता, त्यसै गरी नारायण नदी तटीय क्षेत्रमा रहेको पार्क लगायतको विकास गर्ने, उड्डयन पार्क र त्यसपछिलाई चाहिँ हामी विश्व अन्तर्राष्ट्रिय खेलग्राम भनिरहेका छौँ त्यसलाई पनि लगानी गर्ने विषयका कुराहरूमा हामी उठान गऱ्यौँ। र हामीसँग रहेको सम्भाव्यता कालीगण्डकीको विद्युतीकरणको सन्दर्भमा, हामीसँग रहेको चुनखान र कोइला खानीको उत्खनन गर्ने सन्दर्भमा सङ्घीय सरकारसँग हामीसँग यी मात्रता रहेका सङ्घीय सरकार मातात रहेर काम गरेर यसमा काम गर्ने वातावरण सिर्जना गर्नु उपयुक्त छ भन्ने तहमा कुराकानीहरू भए।
छलफलका क्रममा चिनिया टोलीले चीनले नेपालको विकासमा सहायता पुर्याउन विभिन्न प्रयास अगाडि बढाइरहेको जानकारी गराएका थिए। उनीहरूले सन् 2020 चीनले नेपालको धेरै क्षेत्रमा सहयोग हस्तान्तरण गर्ने योजना रहेकोले त्यसअगाडि अध्ययन र अवलोकनलाई तीव्र पारिएको चीनको सान्सी सिटीको अन्तर्राष्ट्रिय सूचना कार्यालयका उपनिर्देशक च्या योन यानले बताउनु भएको थियो। भेटघाटका क्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कणेलले चीन र नेपाल बीच ज्यादै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा समेत मजबुत रहने विश्वास व्यक्त गर्नुभएको थियो। सोही क्रममा गैंडाकोट नगरपालिका का नगर प्रमुख छत्रराज पौडेल, उप प्रमुख विष्णु कुमारी कणेल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, चीन को सांसी सिटी को अंतरराष्ट्रीय सूचना कार्यालय का उपनिर्देशक च्या योन एन, सांसी को प्रेस विभाग का निर्देशक स्यांगली लू, प्रेस विभाग का उपनिर्देशक बिंग रेन लगायत को उपस्थिति रहेको थियो। माघ 17 गतेबाट काउसतीमा सुरु हुने पाँचौं नवलपुर महोत्सवको उद्घाटनका लागि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल आउनुहुने भएको छ। नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलका अनुसार 17 गते महोत्सवको उद्घाटनमा उपप्रधान एवं रक्षा मन्त्री पोखरेल आउने तय भएको हो। यसै गरी महोत्सवको समापनका दिन माघ 27 गते उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आउनुहुने अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ। थकाली चोकदेखि उत्तरतर्फ काउसती नगरपालिका 3 राम मन्दिर स्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवको तयारी स्वरूप अहिले गेट निर्माण, स्टल निर्माण, पानीको व्यवस्थापन, हिमाल पहाड तराईको झल्को दिने आकृति निर्माण लगायतको काम धमाधम चलिरहेको छ। माघ 17 गतेदेखि 27 हुने महोत्सवमा दर्शकहरूको व्यापक सहभागिता हुने र महोत्सवले त्यस क्षेत्रको उद्योग व्यापार प्रवर्धन, पर्यटकीय क्षेत्र, विभिन्न जात जातिका कला संस्कृतिको प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक नवलपुर उद्योग वाणिज्य संघले अपेक्षा लिएको छ। यता भरतपुरमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोल्युसन प्राली र नेचुरेक्स फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा माघ 11 13 गतेसम्म 3 दिन भरतपुरको एक्सपो सेन्टरमा प्रदर्शनी हुन लागेको हो। कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागि आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। प्रदर्शनीमा पोल्ट्रीका 80 कृषि र डेयरीका स्टलहरूको विधागत अलग अलग पेभिलियन रहने जनाइएको छ। प्रदर्शनीमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ। तातो तेलमा परि घाइते भएकी गैंडाकोट 3 ढोडेनीकी 22 महिने बालिका सिमरन पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएकोले सहयोग रोक्न आग्रह गरिएको छ। थप खबर सहकर्मी प्रेम छेत्रीबाट।
सहयोग रोक्न आग्रह गर्दा गर्दै पनि पैसा बढी संकलन भएपछि पुनः सहयोग रोक्न आग्रह गरिएको हो। बालिकाको उपचार चितवन मेडिकल कलेजले निशुल्क गर्ने जनाइसकेको छ। बालिकाको उपचारका लागि भनेर 15 लाख रुपियाँ बढी संकलन भइसकेको छ। बुधबार मात्रै अभियन्ता अर्जुन भूषालले संकलन गर्नुभएको 10,36,618 रुपियाँ परिवारजनलाई हस्तान्तरण गरिएको छ।
हामीले सङ्कलन गर्न सफल भएका छौँ। यस अभियानमा जुट्नु हुने सबै अग्रजहरूलाई
सोरकम बालिकाको नाममा गैंडाकोटमा रहेको बेकु बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएको छ। आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा कठिनाई भएपछि घाइते बालिकाको उपचारका लागि विजयफएम 101.6 को हेल्पलाइनमा मात्रै 1,11,430 रुपियाँ यसअघि नै सहयोग गरिएको थियो। ढोडेनीका स्थानीयबाट 62,010 रुपियाँ र अन्य यस आसपासमा रहेका संघ संस्थाबाट गरी हालसम्म 15,03,216 रुपियाँ संकलन भइसकेको छ। गतेदेखि उपचारार्थ पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले जानकारी दिनुभयो। उहाँले बालिकाको उपचारमा सहयोग गर्ने बताउनु भएको छ।
उपचार हामी अस्पतालको सम्पूर्ण सेवाको उपचारको जिम्मा हामीले लिएका छौँ भने अहिले जति दिन लाग्छ हामी उपचार गराउँछौँ। सँगसँगै यी यो एमाउन्टले मेबी औषधिको लागि पनि विभिन्न ठाउँबाट एप्रोच गर्नुभएको छ, उहाँहरूले पनि सहयोग गर्छु भनेर हामीले मौखिक त भन्नुभएको छ। स्टिल त्यो अवस्थामा पनि यो रकमको आवश्यक पर्न सक्ने हुन्छ।
रकम हस्तान्तरण कार्यक्रममा गैंडाकोट नगर उपप्रमुख विष्णु कुमारी कणेलले सो रकम दुरुपयोग हुन नदिने बताउनु भयो।
पौडेलको उपचारको क्रममा यति धेरै धनराशि खर्च नहोला, तर भोलिका दिनमा उनको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दाखेरि उनको शिक्षा दीक्षा र अन्य कुरामा पनि हामीले यो खर्च गर्न सकिने भएको हुनाले यो सङ्कलित रकमलाई सुरक्षित तरिकाले सिमरन पौडेलकै खातामा रहने गरी र त्यो सही सदुपयोग हुने गरी खातामा हामीले त्यसलाई व्यवस्थापन गर्नेछौँ।
उठेको रकम भोलिका दिनमा बालिकाको उपचार तथा शिक्षामा खर्च गरिने गैंडाकोट 3 वडाध्यक्ष शिवकान्त तिवारीले बताउनु भयो।
उपचार गरेर बचेको पैसा जो आर्थिक स्थितिले विपन्न भएको परिवार हो ती बच्चाकै नाममा खाता सञ्चालन गरेर उनको भविष्यमा हुनसक्ने शिक्षा दीक्षा उसको उज्जवल भविष्यको लागि खर्च गराउने व्यवस्थापन गर्नको लागि म वडाको तर्फबाट मैले पनि पहल गर्नेछु। यो पैसा दुरुपयोग हुन दिन्न, परिवारजनमा अन्य कुरामा खर्च हुन नदिने गरी बच्चाकै भविष्यको लागि सुरक्षित राख्ने पहलमा मैले सहयोग पुर्याउने छु।
विजयएफएमका अध्यक्ष गोपीनाथ खरेल लगायत सञ्चार कर्मीको रोहबारमा सो रकम हस्तान्तरण गरिएको हो। आर्थिक सहयोग गर्ने सबैलाई बालिका के बाबु कृष्ण पौडेल र आमा विष्णु पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको छ।
अब यो लिस्टमा नाम भएको बाहेक पनि दाजुभाइ दिदीबहिनीहरूले लाउनु नानीको लागि जुसहरू दिनु यस्ता उता भनेर पनि दिनुभएको छ होइन, कसैको नाम छुटेको छ होला, त्यो नाम छुटेकोलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
चौधरी फाउन्डेसनले सहसामुदायिक अस्पताल संघको सहकारीमा सञ्चालन गरेको कृत्रिम हात र खुट्टा वितरण शिविरबाट आज छैटौं दिन 15 जनाले सुविधा लिएको सहज सामुदायिक अस्पताल गैंडाकोटका मार्केटिङ अफिसर रमेश प्राजुलीले जानकारी दिनुभएको छ। आजसम्म आउँदा 125 जनाले हात तथा खुट्टाको सेवा लिएका छन्। 45 दिनसम्म सञ्चालन हुने शिविरमा चितौं नवलप्रासी धादिङ गोर्खाबाट आएका व्यक्तिहरूले हात तथा खुट्टा पाउँदा खुसी देखिएका थिए। 500 जनालाई वितरण गर्ने शिविरको योजना रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका 15 चोरमारा र अरुण खोला स्थित जंगलमा बस र दमकल एक आपसमा ठोकिँदा 27 जना घाइते भएका छन्। काठमाडौँबाट भैरहका लागि छुटेको लु 1 ख 87 97 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु 1 ग 310 नम्बरको कावसती नगरपालिकाको वारुण यन्त्र एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो। दमकलमा 6 जना सवार रहेका मध्ये 2 जना घाइते भएका छन्। अन्य बसमा सवार हुन्। दुर्घटनामा गम्भीर घाइते 7 जनाको भरतपुरमा उपचार भइरहेको छ भने अन्यको मनकामना पोलिक्लिनिक अरुण खोलामा उपचार भइरहेको नवलपरासी बर्दाघाट सुस्ता पूर्व जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लीलाराज लामी छानेले जानकारी दिनुभएको छ। वर्षाका कारण दाउनेमा पहिरो खसेको थियो। पहिरोले बाटो चिप्लो बनाएपछि पखाल्नलाई दमकल पुगेको थियो। बाटो पखालेर फर्किँदै गर्दा दुर्घटनामा परेको बताइएको छ। दाउनेमा खोलिएको नयाँ ट्र्याकबाट सडक हिलामे भएपछि अवरुद्ध सडक वारुण यन्त्रको सहयोगमा बाटो सफा गरेर खुलाएपछि फर्कने क्रममा सो दुर्घटना हुन पुगेको प्रहरी नायब उपरीक्षक लामी छानेले जानकारी दिनुभयो। यस्तै बाटो चिप्लो भएर राति अवरुद्ध बनेको पूर्व पश्चिम दाउने सडक बिहान 6 बजेबाट पूर्ण रूपमा सुचारू भएको थियो। नवलपरासी पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नवलपरासी पश्चिम बर्दघाट नगरपालिका 4 बस पार्क स्थित सडकमा लु 1 ख 7296 नम्बरको माइक्रो बसले सोमबार दिउँसो पैदल यात्री नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका 7 बस्ने दयाराम बोटेको 7 वर्षीय छोरी शीतल बोटे र 4 वर्षीय छोरा आर्यन बोटेलाई ठक्कर दिँदा घाइते भई उपचारका लागि चिसापानी अस्पताल बर्दघाट लगिएकोमा उपचारको क्रममा शीतल बोटेको मृत्यु भएको छ। माइक्रो बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता पृथ्वी राजमार्गमा भएको छुट्टा छुट्टै 2 सवारी दुर्घटनामा 5 जना घाइते भएका छन्। गैराती पृथ्वी राजमार्ग अन्तर्गत चितौंको इच्छा कामना गाउँपालिका 3 फिसलिङमा 2 ट्रक एक आपसमा ठोकिँदा 4 घाइते भएका हुन्। घाइतेमध्ये 1 चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। मुगलिनबाट काठमाडौँ जाँदै गरेको ना 5 ख 97 06 नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट मुगलिङतर्फ आउँदै गरेको ना 6 ख 98 09 नम्बरको ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको हो। यसैबीच आज बिहान 8 बजे च्याकामना गाउँपालिका 3 कै चुम्लिङ टारमा पनि 2 ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको छ। काठमाडौँबाट कुरिन्टारतर्फ आउँदै गरेको ना 6 ख 9106 नम्बरको ट्रक र काठमाडौँतर्फ जाँदै गरेको ना 5 ख 2762 नम्बरको ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा काठमाडौँतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन्। उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ। लामो समयपछि सिमसिम पानी पर्दा सवारी साधन चिप्लिएर अत्यधिक दुर्घटना हुने गरेका छन्। नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन्। विद्यार्थी संख्या कम रहेका र शिक्षक दरबन्दी समेत कम भएका भौगोलिक रूपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालय बीच एकीकरण हुने क्रम सुरु भएको हो। नवलपरासीको देवचुली नगरपालिकामा रहेका 7 वटा विद्यालय हालसम्म एकअर्कामा एकीकरण भएका छन्। 2 वटा विद्यालय एकीकरणको तयारीमा रहेका छन्। देवचुली नगरपालिकामा रहेको लक्ष्मी आधारभूत विद्यालय र कुमारवर्ती आधारभूत विद्यालय बर्चुली माध्यमिक विद्यालयमा गाभिएका छन्। सोही नगरपालिकामा रहेको ध्रुवज्योति आधारभूत विद्यालय देवचुली माबीमा गाभिएको छ भने देवचुली आधारभूत विद्यालय भीमसेन आधारभूत विद्यालय बीच एकीकरण भएको छ। देवचुली नगरपालिकामा रहेको प्रगति आधारभूत विद्यालय र जनज्योति माबि बीच एकीकरण गर्ने अन्तिम तयारी गरिएको छ। कक्षा 6 सम्म पढाइ हुँदै आएको प्रगति आधारभूत विद्यालयमा करिब 112 विद्यार्थी भर्ना भए पनि 80 हारारीमा मात्रै विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छन्। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अन्डा उत्पादक सङ्घ आफैले विभिन्न क्षेत्रमा अन्डाको सस्तो पसल राख्ने भएको छ। हालको दरभाव अनुसार कृषकले एउटा अन्डाको रु 8.16 पाउँदै आएका छन् भने हालको दरबाव अनुसार कृषकले एउटा अन्डाको 8.16 रुपियाँ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अन्डा 15 सम्ममा किन्नुपर्ने बाध्यता छ। नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कणेलका अनुसार बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेका छन्। अहिलेको बजार संरचना अनुसार 5 ठाउँ पार गरेर किसानको अन्डा उपभोक्तासम्म पुग्ने गर्दछ। कणेलको भनाइमा किसानले दानावालालाई अन्डा दिने गर्दछन्। दानावालाले प्रमुख सहरको सङ्कलन केन्द्र डिलरलाई अन्डा दिने गर्दछ। त्यसपछि अन्डा केन्द्रबाट सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति सेल्सम्यान र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ। यसरी अन्डा उपभोक्ताकोमा पुग्दै गर्दा एउटाले प्रति क्रेट 5-30 सम्म नाफा राख्ने सैद्धान्तिक सहमति रहेको छ। यद्यपि बजारको अवस्था हेरेर बढी नाफा राखिदिँदा किसान र उपभोक्ता मर्कामा पर्ने गरेका छन्। देवघाटमा रहेको सीताराम संस्कृत माध्यमिक विद्यालयका विभिन्न विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी वितरण गरिएको छ। सामाजिक संस्था युवा समाज नेपाल बाह्रघरे र एमपी सप्लायर्स एन्ड डेकोर हाउस हाकिम चोकको संयुक्त आयोजनामा न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको हो। डेकोर हाउसका सञ्चालक बुबा अनन्त पौडेल र आमा ज्ञानु पौडेलका छोरा अस्टिन पौडेल दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विपन्न तथा जीवनदार विद्यार्थीलाई न्यानो कपडा अर्थात् कम्बल वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि 3 नम्बर प्रदेशकी सांसद पार्वती सिलवालले जन्मदिनमा हुने फजुल खर्चलाई यसरी सामाजिक कार्यमा लगाउनु उदाहरणीय कार्य भएको बताउनुभयो। डाक्टर गोविन्द केसीले राखेका मागहरूको बारेमा समर्थन गर्दै सोलिडारिटी फर डाक्टर केसी चितौनले आज साँझ भरतपुरको 24 कोटीमा गरेको प्रदर्शनमा जम्मा 3 जना सहभागी भएका छन्। यसभन्दा अगाडिका हुने प्रदर्शनमा भन्दा चितौनमा यसपटकको प्रदर्शनमा नागरिकको सहभागिता घट्दै गएको हो। प्रदर्शनमा सहभागी सरला लामिछानेले आफूहरू 3 जना मात्र प्रदर्शनमा देखिए पनि हाम्रो पछाडि 1000 मानिसहरू रहेको दावी गर्नुभयो। उहाँले आफूले डाक्टर केसीको इलाममा अनसन सुरु भएदेखि नै लगातार साँझ 30 मिनट अनसन नतोडिएसम्मलाई प्रदर्शन गर्दै आएको बताउनु भयो। उहाँलाई प्रदर्शनमा कृष्ण भट्टराई र सरिता थापाले साथ दिनुभएको थियो। नेपाल महिला संघ चितौनको आज बसेको बैठकले कार्यसमिति विस्तार गरेको छ। महिला संघ चितौनकी अध्यक्ष पार्वती सार ठकुरीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदाधिकारीहरूमा मनोनयन गरेको हो। महिला संघको विधानको परिच्छेद 3 को 10 को उपधारा 2 ग बमोजिम अध्यक्षमा निहित अधिकारको प्रयोग गरी उपाध्यक्षमा सरस्वती पौडेल सचिवमा तारा गुरुङ र सहसचिवमा शशी महतलाई मनोनयन गरिएको हो। महिला संघ केन्द्रीय समिति र नेपाली काङ्ग्रेस चितौनलाई पदार्थ दिएको सो पत्रमा अहिले मनोनित गरिएका पदाधिकारीबाट संघलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास लिएको छ। नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पश्चिम चितौनको माडी नगरपालिका स्थित नेपाल भारत सीमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटाएको छ। मर्चरी कुटीमा रहेको नाच नचरीको पिलर नम्बर 452 र 45 नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा मङ्गलबार काँडेतार लगाइएको थियो। अखिल क्रान्तिकारीको केन्द्रीय समितिले लगाएको काँडेतारको बार झन्डै 30 मिटर लामो रहेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिनुभएको थियो। तर प्रहरीले मङ्गलबार राति नै काँडेतार हटाएको जिल्ला प्रहरी कार्यालय चितौनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभएको छ। भारतले चितौनको माडी लगायत देशका 71 स्थानमा 78,000 हेक्टर भन्दा बढी जमिन मिचिरहेको भन्दै आक्रोशित बनेका क्रान्तिकारीले मर्चरी कुटीमा रहेको नाच नचरीको पिलर नम्बर 45 नजिक काँडे तार लगाएको थियो। पश्चिमी वायुको प्रभावले चितौनसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी दीपक विकका अनुसार बिहानदेखिको वर्षाको कारणले आकाशमा बादल लाग्नका साथै सापेक्षित आर्द्रता पनि बढी छ। आजको सापेक्षित आर्द्रता 72% रहेको उहाँको भनाइ छ। घाम नलागे पनि भरतपुर विमानस्थलको उडान भने प्रभावित नभएको उहाँले जानकारी दिनुभयो। आज भरतपुर विमानस्थलमा भरतपुरको तापक्रम अधिकतम 15 डिग्री सेन्टिग्रेड भएको छ। बिहान अचानक वर्षा भएपछि बिहानी 17 पढाइ हुने सप्तगण्डकी बालकुमारी वीरेन्द्र क्याम्पसमा विद्यार्थीहरूको चाप केही घटेको थियो भने नारायणगढमा सधैँ भिडभाड हुने नेपाल बैंक लिमिटेड पर्व बैंक र इन्भेस्टमेन्ट बैंकमा पनि ग्राहकहरूको भिड निकै कम देखिएको थियो। नारायणगढको बजार क्षेत्रमा पनि मानिसहरूको भिडभाड निकै कम थियो। विजय खबरमा पालो भएको छ आजको सरकार। रोजगारीको अवसर प्राप्त नहुँदा अधिकांश युवा जनशक्तिहरू बेरोजगारी बनी बसिरहेका छन्। अर्थोपार्जन गर्ने उद्देश्यले कतिपय युवाहरू त विदेशिएका पनि छन्। तर विज्ञान संकायमा पढेका 4 जना बायोटेक्नोलोजिस्ट युवा युवती मिली गैंडाकोट 5 मा च्याउको बिउ उत्पादन गर्ने शुभम बायोटिक नेपाल प्राली उद्योग खोलेका छन्। यसै सन्दर्भमा तयार पारिएको एक रिपोर्ट सहकर्मी सविता तिवारीबाट।
नेपालमा रोजगारको अवसर छैन भनी विदेश जाने युवाहरूका लागि उदाहरणीय पात्र बन्न पुगेका छन् गैंडाकोट 5 मा च्याउको बिउ उत्पादन गर्ने उद्योग खोलेर बसेका युवाहरू। करिब 60 लाखको हारहारीमा सञ्चालित उक्त उद्योगमा 8 जना कामदारहरू रहेका छन्। धेरैजसो मेसिनहरू स्वयं आफैले पनि निर्माण गरिरहेका छन्। यसले गर्दा कम लागतमै युवाहरू उद्योग सञ्चालन गर्न सफल भएका छन्। ती मध्येका बायोटेक्नोलोजिस्ट विनोद पोखरेलले काम गर्ने सिलसिलामा समाज तथा परिवारबाट धेरै राम्रो प्रतिक्रिया पाएको बताउनुहुन्छ। उहाँ सबैलाई नेपालमै बसेर केही गर्न आग्रह गर्नुहुन्छ।
धेरै नै राम्रो रेस्पोन्स आइरहेको छ। यसरी रिसर्चरहरू अब आफ्नै फिल्डमा नेपाललाई केही गरौँ, नेपालमै बसौँ, होइन अनुसन्धान गरौँ, खोजौँ, के गरौँ, एउटा जोस जुन आइरहेको छ अनि यसको रेस्पोन्स पनि चारैतिरबाट राम्रै आइरहेको छ।
उहाँ मात्रै होइन, उक्त उद्योग सञ्चालक अर्का युवक ज्ञानुराज पाण्डे नेपालमै उत्पादन गर्न सकिने सामानहरू हामी विदेशबाट लाखौं अरबौंको संख्यामा भित्राउने गर्छौं। दिनौ नेपाल व्यापार घाटामा गइरहेको छ, त्यसलाई केही मात्रामा भए पनि न्यूनीकरण गर्नका लागि आफैले च्याउको बिउ उत्पादन गर्न लागेको बताउनु भयो।
रेमिटेन्सले कति नै पो धान्या छ, व्यापार घाटा त अझै हाम्रो बढ्या बढी छ। हरेक वर्षको जुन ग्राफ छ त्यो माथि चढिरहेछ, होइन तल झर्ने त कुरै छैन, होइन। अब त्यो व्यापार घाटालाई चाहिँ अब हाम्रो रेमिटेन्सले त न्यूनीकरण गर्नै सक्दैन, त्यो सम्भवको कुरै होइन। कि अब के गरी गर्न सक्छ भने औद्योगिकरण हो, होइन। औद्योगिकरणमा चाहिँ अब जस हाम्रो यो फर्स्ट स्टेप हो, होइन, गर्न सक्ने कुराहरू धेरै छ, होइन।
अधिकांश नेपालीहरू रोजगारको अवसर नै छैन भनेर विदेशी नै गर्छन्। सरकारको मुख ताकेर बस्नु भन्दा आफ्नो लागि आफैले रोजगारको अवसर सिर्जना गरी व्यवसायीकरणमा जानिए हो भने समृद्ध नेपाल बनाउन सकिने उद्योग सञ्चालक एवं बायोटेक्नोलोजिस्ट अस्मिता श्रेष्ठ बताउनुहुन्छ।
हामी यो जब खोज्दै किन जानु पर्यो, आफैले क्रिएट गर्न सक्ने कुरा जब छ यो जब भन्ने कुरा, होइन, हामीले आफैलाई पनि र अरूलाई पनि यो अपर्च्युनिटी दिनुपर्छ, यो अपर्च्युनिटी हामीले आफैले क्रिएट गर्नुपर्छ भन्ने सोचेर चाहिँ हामीले चाहिँ यो यसरी अगाडि बढेका हौँ।
उद्योगका अर्का सञ्चालक दिनेश तिवारी भने आफूले आर्जन गरेको ज्ञान व्यवहारमा उतार्न सक्यो भने सफलता हासिल गर्न सकिने बताउनुहुन्छ। धेरैजसो युवाहरू फरक संकायको ज्ञान हासिल गर्छन् र काम भने फरक तरिकाको गर्छन्, रोजगारीको अवसर छैन भन्छन्। बरु लगानी लगाएर आफूले आर्जन गरेको शिक्षा आफैले व्यवहारमा ल्याउने हो भने विकास आफैले गर्न सकिने उहाँको बुझाइ छ।
विद्यार्थीहरूले चाहिँ अब ब्याचलर पास गरेर आएपछि चाहिँ दुविधामा हुन्छन्, त्यही अनुसारको हामीले काम पाइन्छ कि पाइन्न। अब जस्तै अब मैले पढेको चाहिँ माइक्रोबायोलोजी र बायोटेक्नोलोजी पढेँ, दुईवटा विषय पढेँ, होइन। त्यसमा चाहिँ पढ्दाखेरि चाहिँ अब हाम्रो सरहरू र साथीहरूको टिम मिलेर चाहिँ ल यहीँ नेपालमा पनि आफूले पढेको विषय सम्बन्धी चाहिँ हामीले आफैले उत्पादन गर्न सकिँदो रहेछ, यहीँ नेपालमा बसेर गर्न सकिँदो रहेछ। त्यसपछि हामीले चाहिँ एउटा टिम बनाएर चाहिँ यसरी गर्दाखेरि चाहिँ यसरी हामीले चाहिँ सक्सेस भयौँ, होइन।
दिनौ हजारौंको संख्यामा नेपाली रोजगारीकै लागि विदेश जाने गर्छन्, तर आफूले वर्षौं खर्चेर प्राप्त गरेको ज्ञानलाई व्यवहारमा ल्याउने हो भने नेपालमै बसेर स्वरोजगार बन्न सकिने उदाहरण दिएका छन् यी युवाहरूले। कहीँ तपाईँ पनि वैदेशिक रोजगारको मोहमा त हुनुहुन्न, अब केही सोच्ने हो कि?
यसै सन्दर्भमा हामीले केही सर्वसाधारणलाई नेपालमा रोजगारीको अवसर कतिको देख्नु भएको छ भनी सोधेका छौँ।
एकनारायण शर्मा, जे पनि छन् यहाँ नेपालमा गर्ने भने जे पनि छ, सबै विदेशीहरूले गएर बाटा कचडा टिपेर उहाँ कति कमाएछ, प्लास्टिक टिपेर गएर उहाँ कति पैसा कमाएछ, कार्टुन पिस जमाएर कति पैसा कमाएछ। अब हाम्रा बलले दिएका सामान भनौँ, हामीले फालिदिन्छौँ तिना थोत्रा उल्लर 3 रुपियाँमा लगाएर 20 रुपियाँ बेच्छ, फलाना छोरा चाहिँ बाटो साफहरू भन्छ, विदेश गएर सबै काम गर्छ, त्यसै कारणले विदेशी दिएको।
रामचन्द्र तिवारी, नेपालमा युवाहरूले पढ लेख्नु भएका युवाहरूलाई योग्यता अनुसारको रोजगार नेपालमा छैन, योग्यता अनुसारको रोजगार नबासी विदेश एउटा बाध्यता हो, स्वदेशमा प्रशस्तै आमदानी गर्न सक्ने क्षमता छ तर गर्दै छैनन्।
शान्ति देवी नेउ भने नेपालमा छैन, केही पनि छैन, कति कति पढेका कति फाल्टु छन्। अब आफ्नो मान्छे भयो एक दुईजनाले नाम निकालेर पनि नाम आउँछ, आफ्नो मान्छे नभए त्यही पनि फालिदिन्छन्। कल कारखाना छैन, केही छैन, कति पढेका मान्छे फाल्टु छन्।
गैंडाकोट खेलकुद समितिको आयोजनामा जारी प्रथम गैंडाकोट कप फुटबल प्रतियोगिता 2075 आजबाट दोस्रो चरणका खेलहरू सुरु भएका छन्। दोस्रो चरणको पहिलो खेलमा एभरेस्ट फुटबल क्लब बसेनी विजय भएको छ। उसले 2-1 गोल अन्तरमा भरतपुर फुटबल क्लबलाई पराजित गरेको हो। भोलि गैंडाकोट फुटबल क्लब र जुनियर पुलिस तालिम केन्द्र भरतपुर बीच खेल हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार खेल दिउँसो 2 बजे सुरु हुनेछ। अब पालो भएको छ व्यापारिक विश्रामको।
विश्वका 70 देशमा 3000 भन्दा बढी शाखा सञ्जाल भएको जापानिज डिजाइनर ब्रान्ड मिनिसो अब तपाईँको सहर नारायणगढमा पनि।
हरेक उमेर समूह बालकदेखि वृद्ध सम्मलाई हुने अन्तर्राष्ट्रिय गुणस्तरका 10,000 भन्दा बढी विभिन्न डिजाइनका सामानहरू अब एउटै सोरुममा।
ब्रांडेड कस्मेटिक आइटम, विभिन्न डिजाइन का बैग, पावर बैंक तथा मोबाइल चार्जर, इलेक्ट्रॉनिक्स आइटम, खिलौना, गुड़िया, किचन इक्विपमेंट लगायत का हजारों प्रकार का घरेलू सामान शिपथ मूल्य में खरीद को लागि सधैं हामीलाई सम्झनुहोस्।
मिनीसो सही चोक बाट 300 मीटर प्रगति पथ तर्फ पुरानो लुम्बिनी बैंक भवन अगाड़ी। फोन 0656285510। लव लाइफ, लव मिनीसो।
विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राम अघि यहाँले सुन्नुभयो, गैंडाकोट नगरपालिका र चिनको सान्सी सिटीका अधिकारी बीच भेटघाट, नवलपुर महोत्सवको उप प्रधानमन्त्री पोखरेलले उद्घाटन गर्ने र तातो तेलमा परे घाइते बालिका सिमरनको स्वास्थ्यमा सुधार लगायतका खबरहरू। अब पालो भएको छ थातलका खबर। थातलका खबर सुन्नु सहकर्मी माया कर्णेलबाट।
म्याग्दी जिल्लाका 48 सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षक बिना सञ्चालन भएका छन्। सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोह गर्नुपर्ने बाध्यता रहेको छ। म्याग्दीमा 232 सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। गण्डकी प्रतिसभा सदस्य प्रकाश चन्द्र दवाडीले प्रतिसभा सदस्य भए बापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताउनु भएको छ। गोर्खा क्षेत्र नम्बर 2 खबाट निर्वाचित दवाडीले प्रतिसभा सदस्यको शपथ लिएको एक वर्षपछि यस अवधिमा सचिवालयबाट सुविधा भत्ता आदि बापत खातामा प्राप्त 7,30,000 सहित कुल 12,21,000 जनसेवामा खर्चिएको जानकारी दिनुभएको छ। ढिलासम्म बोटमा राख्दा व्यवसायी घर घरै आउने र मूल्य बढी पाइने भएपछि पर्वत मोदी गाउँपालिका 2 देवपुरका सबैजसो किसानले यसपटक अलि ढिला गरी सुन्तला बेचेका छन्। विगतका वर्षमा पुसको तेस्रो सातासम्म सुन्तला बिक्री गरिसक्ने पर्वत मोदी गाउँका किसानले यसपटक माघसम्म बोटमै राखेका छन्। बारीको सुन्तला प्रति किलो 80 रुपियाँका दरले बिक्री भइरहेको देवपुरका दाताराम चापागाईले जानकारी दिनुभएको छ। सरकारले गोरखकाली रबर उद्योगका मजदुर र कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ। गएको माघ 3 गतेबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदुर र कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो। सामान्य वर्षासँगै गोर्खाका विभिन्न स्थानमा हिउँ परेको छ। बुधबार गोर्खाको दुर्गमुत्तरी, छेकम्पार, सामागाउँ, लो ब्रोक र लाप्राकको गुप्सी पाखामा हिउँ परेको हो। हिउँ परेपछि चिसो बढेको छ।
अब केही छोटा खबरहरू। छोराछोरीको कमाईमा अबदेखि बाबु आमाको पनि हक लाग्ने भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। उप प्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण स्वास्थ्य क्षेत्र खस्कदै गएको बताउनु भएको छ। र नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै आज काठमाडौँमा प्रदर्शन गरेको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिका र चिनको सान्सी सिटीका अधिकारी बीच भेटघाट, पर्यटन, कृषि र खानी उत्खननका विषयमा कुराकानी। सन् 2020 चिनले नेपालको धेरै क्षेत्रमा सहयोग हस्तान्तरण गर्ने भनाई। नवलपुर महोत्सवको उप प्रधानमन्त्री पोखरेलले उद्घाटन गर्ने तयारी तीव्र। चितवनमा हुने अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्था। तातो तेलमा परि घाइते बालिका सिमरनको स्वास्थ्यमा सुधार। नवलप्रासी पश्चिममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु। चोरमारा र अरुणखोला स्थित जङ्गलमा बस र दमकल ठोक्किँदा 27 जना घाइते। र विप्लव माओवादीले चितवनको सोमेश्वरमा लगाएको काँडे तार राता रात प्रहरीले हटायो। प्रथम गैंडाकोट कपमा आजबाट दोस्रो चरणका खेलहरू सुरु। आजको खेलमा एभरेस्ट फुटबल क्लब विजयी। हवस् त, सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको। साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाभाट बिदा हुन्छु। नमस्कार। विजय एफएम 101.6।